الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق ورسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله على كل شيء قدير صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله عليك وسلم سیدی سرکار اعلیٰ حضرت امام احمد رضا علیہ رحمت و رضوان فرماتے ہیں یا غیث رضی اللہ تعالی عنہ راج کس شہر میں کرتے نہیں تیرے حسام راج کس شہر میں کرتے نہیں تیرے حسام باز کس نہر سے لیتا نہیں دریا تیرا باز کس نہر سے لیتا نہیں دریا تیرا مزرعے کس کو بخارا او عراق و اجمیر مزرعے کس کو بخارا او عراق و اجمیر مزرعہ کہتے ہیں کھیتی باڑی کو جس طرح سے ہمارے یہاں کھیتی باڑی اناج اگانے کے لیے ہوتی ہے ایسے ہی روحانی دنیا میں بھی عرفان اور خدا شناسی کی کھیتی باڑی کے لیے محبت اور عقیدے کا بیج بو کر ایسی کھیتی کی جاتی ہے جس میں ولایت کا پھول کھلتا ہے جس میں روحانی غذا کے دانے پیدا ہوتے ہیں جس میں روح کی لذت کے لیے قسم قسم کے روحانی فروٹ پیدا ہوتے ہیں جس طرح کھیتیوں کو بارش کی ضرورت ہے ایسے روحانیت کی کھیتی کو تازگی بخشنے کے لیے کسی بارش کی ضرورت اعلیٰ حضرت اسی تناظر میں اسی بیک گراؤنڈ میں فرماتے ہیں کہ مزرع چشت و بخارا و عراق و اجمیر کون سی قسط کے برسا نہیں جھالا تیرا, کون سی قسط کے برسا نہیں جھالا تیرا, واہ کیا مرتبہ اے غوث ہے جالا تیرا, واہ کیا مرتبہ اے غوث ہے جالا تیرا, اونچے اونچوں کے سروں سے قدم آلا تیرا. اور کیسا سر فرماتے سر بھلا کیا کوئی جانے ہر ہے کیسا تیرا, سر بھلا کیا کوئی جانے کہ ہے کیسا تیرا, اولیاء ملتے ہیں آنکھیں وہ ہے کملا تیرا, اولیاء ملتے ہیں آنکھیں وہ ہے کملا تیرا, واہ کیا مرتبہ اے غوث ہے بالا تیرا, اونچے اونچوں کے سروں سے قدم آلا تیرا. میرے دوستوں مسلمانوں سنیوں بھائی سنی بھائیو, مسلمان کا ایک مضبوط اور ٹھوس عقیدہ یہ ہے کہ اللہ تعالی جو چاہے وہ کر سکتا ہے, ہر چاہے پر وہ قادر ہے, ہر چیز پر اسے قدرت اور اختیار ہے, اور اس کے قدرت کو کوئی چیلنج نہیں کر سکتا. وہ اپنی قدرت کو جس طرح چاہے وہ ظاہر کر دے. اسی لیے قرآن مجید ارشاد فرماتا ہے ان اللہ علی کل شیء قدیر, بے شک اللہ ہر چاہے پر قادر ہے, ہر چیز پر رب العالمین کو قدرت ہے. آپ اس کی قدرت دیکھتے ہیں لیکن اس کے بارے میں غور نہیں کرتے. ایک زمین کا ٹکڑا ہے, اپنی قدرت سے اللہ تعالی نے اسے پیدا کیا, ہر چیز کو اسی نے پیدا کیا ہے. اب اس زمین سے اللہ تعالی کیسے کیسے کام لیتا ہے. اگر آپ یہاں پر گلاب کا پودا لگا دیں تو وہ گلاب ہی پیدا ہوگا, خوشبودار پیدا ہوگا, اور اس کو ایک فٹ ہٹا کر یا اس کے بازو ہی میں بھٹورے کا کڑوا بدبودار بیج دے دیں تو اس میں کیا پیدا ہوگا, مجھے بھٹورا ہی پیدا ہوگا, اس میں گلاب کی خوشبو نہیں آئے گی. اتنے فاصلے پر گلاب اپنی خوشبو سے لوگوں کے مسانے جان کو معطر کر رہا ہے, اور وہی لگا ہوا بھٹورا بھی اڑ رہا ہے اور پوری سزا کو بدبودار کر رہا ہے. میرے رب ایک ہی اینچ زمین سے دو کام لے رہا ہے, خوشبو بھی نکال رہا ہے, بدبو بھی نکال رہا ہے. یہ تیری قدرت ہے. اور دوستو آؤ قرآن کی سیر کرو. رب العالمین ارشاد فرماتا ہے والله أنزل من السماء ماء فأحيا به الأرض بعد موتها. رب العالمين فرماتا میری قدرت دیکھو, اللہ وہ ہے کہ انزل من السماء ماء, اس نے آسمان سے اوپر سے بارش برسائی, پانی کا پانی ملا ہے, نالیوں میں بہ رہا ہے, گڈھوں میں جمع ہو رہا ہے, بھینس اور جانور اس میں پانی پی کر اپنا پیٹ بھر رہے ہیں. آپ سمجھتے ہیں یہ پانی کیا ہے؟ یہ رب العالمین کا قدرت کا کرشمہ دیکھو. یہ فرماتا انزل من السماء ماء, ہم نے اوپر سے پانی برسایا, फिर स्वामी से हमने क्या काम लिया है? ये जमीन मर चुकी थी, इसके मरने के बाद हमने इस पानी के वसीले से जमीन को जिंदा कर दिया। अल्लाह ताला इस पर कुदरत रखता है कि डायरेक्ट जमीन को हरा भरा कर दे, लेकिन वसीला बनाया है पानी को, एक बेकदर चीज को। अब वो पानी जिसके वक्त जमीन जो मुर्दा हो चुकी थी, सूख चुकी थी, बीज उसमें डाले तो बीज उग नहीं सकता था, बीज से और उसी खुश हो गई थी, मौत की तरह पड़ी हुई थी, उसके ऊपर की हरी हरी घासें जो जमीन दुपट्टा ओढ़ कर हरियालियत का मंजर पेश कर रही थी, लेकिन धूप की चिलचिलाती हुई किरण ने उसका सुहाग लूट लिया था, उसके भानी दुपट्टे को छीन लिया था। अब इसका वाटर लेवल इतना नीचे चला गया था कि बोर वोर करते चलते पहले 75 फीट पर निकलता था, 400 फीट पर भी पानी नजर नहीं आता। ये जमीन का सीना सूख चुका था, जैसे मुर्दा मां की छाती का दूध सूख जाता है, ऐसे ही जिसको लोग कहते हैं भारत माता, माता का दूध सूख चुका था। न इसमें तरी थी, न हरियाली थी, जो बीज इसमें घास के गिरे थे वो भी मुरझा चुके थे, लेकिन रब फरमाता है मेरी कुदरत को देखो कि मैंने इस जमीन को फिर जिंदगी दी, हयात की अंगड़ाई लेकर उठी, और घास के जो बीज उसमें सूख गए थे उनमें कोई तवानाई और एनर्जी नहीं थी, पानी आया और इस जमीन पर गिरा, उसने पानी को सूखा तो जमीन में ऐसी जिंदगी आ गई कि हर तरफ हरियाली हरियाली नजर आ रही है, और सड़े गले बीज जो उसके अंदर थे उसमें से भी कोकले उठ रही है, और अल्लाह की कुदरत का इशारा कर रही है। शेख साबी फरमाते हैं हर गया है कि अस जमीन रब, हर घास जो जमीन से पहले उगती है, हर गया है कि अब जमीन वाला वह बहू ला शरीक लह गो एक दम से निकलती है, दुनिया को दावत देती है, देखो मुझे रब ने पैदा किया, मैं भी एक हूँ, आसमान की तरफ इशारा करती है वो भी वह बहु ला शरीक, हर गया है कि अब जमीन वाला वह बहू ला शरीक लह गो, जमीन जिंदा हो गई, और ये जमीन को जिंदगी उसने किस लिए दी? इसलिए आगे कुरान फरमाता है ये हमने कुदरत इसलिए जाहिर की है कि पानी को जमीन की जिंदगी के लिए वसीला और जरिया बना दिया है। उन्नती जाली का लगा यकल कौमी यस्मऊन, जिनके कान ऐसी चीजें देखकर सुन करके और इबरत हासिल करते हैं, हमारी कुदरत की इन बातों को सुनो, और अगर कबूलियत का काम रखते हो तो रब की कुदरत मान लो कि पानी भी हयात बख्शता है, पानी भी मुर्दों को जिंदा करता है। समझ गए आप? जब पानी मुर्दों को जिंदा कर देता है, मरी जमीन को तो मेरा गैस को नहीं दे निकलना। इंसान तो ऐसे ही मखलूकात है मेरे भाई, انسان افضل ہے اور پھر انسانوں میں وہ جو مضبوط پرسان ہے جس کے والد جرانی امام حسن کی اولاد اور جن کی والد ناجدہ امام حسین کی اولاد دونوں طرف سے مصطفیٰ پیارے صلی اللہ علیہ وسلم سے جو عرفان کی نہریں نکلی تھیں اس کے مجمعی بحرین سے پیلا میں تھی سبحان اللہ ماشاء اللہ بارش کے قطرے زمین پر کرتے ہیں تو پوری بارش اس مردہ زمین کو زندہ کرتی ہے اور قرآن مجید وہی لفظ فرماتا کہ احیا بہ الارض بعد موتہا مرنے کے بعد رب نے اس کو زندگی دی لیکن زندگی ڈائریکٹ نہیں تھی پانی کے ذریعے دیا اللہ تعالیٰ بغیر کسی ولی نبی کے لوگوں کو مرے ہوئے لوگوں کو زندہ کر سکتا ہے وہ قدرت رکھتا ہے لیکن ایک سسٹم اس نے بنایا جیسے مردہ زمین کو زندہ کرنے کے لیے بارش کا سسٹم بنایا ہے ایسے مردہ دلوں کو زندہ کے لیے ویسے خواجہ کو بھیجا سبحان اللہ سبحان اللہ اور جب ضرورت پڑتی ہے تو میرے دوست کہتے ہیں ہم جلد ملا سبحان اللہ ہو کر مارتے ہیں تو گنگنا کر کے اٹھتا ہے اور دیکھ کر کے ویسے اعظم کی عظمت کا اعلان کرتا ہے مانے تو بڑے افسوس کی بات ہے جب کہ پانی زندہ کر سکتا ہے تو جو افضل سے افضل ہے وہ کیوں نہیں زندہ کر سکتا ہے جیسے سبحان اللہ یہ ہزاروں دلیلیں ہیں اور اللہ تعالیٰ کی قدرت کو دیکھو یہ کیسی گئی گزری چیزوں میں سے کتنی اعلیٰ چیز پیدا کر دیتا ہے یہ انسان کتنا برا بے کیریکٹر ہے لیکن اسی انسانوں میں سے کس کو کیا بناتا ہے آیت سے سنو اس کے بعد رب العالمین ارشاد فرماتا ہے رب کیا فرماتا ہے سنو رب کی قدرت فرماتا ہے وَإِنَّ لَكُمْ لَعِبْرَةً وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ ان جانوروں ان پالتو مویشیوں میں تمہارے لیے سبق حاصل کرنے کی جگہ یہ بھینس یہ گائے یہ بکری یہ میڈے یہ جتنے مویشی ہیں اے لوگو ذرا ان پر غور تو کرو اور رب کی قدرت کو تو دیکھو وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً تم کو عبرت حاصل کرنے کی جگہ ہے کس طرح سے نُسْقِيكُمْ مِمَّا فِي بُطُونِهِ ہم تمہیں پلاتے ہیں اس میں سے جو اس کے پیٹ میں ہے اس کے پیٹ میں کیا ہے یہ سوسی بھار بے مزہ پتے کڑوی گھاسیں کانٹے کاغذ نہ جانے یہ بھینس گائے کیا کیا چیز کھا لیتے ہیں اللہ فرماتا ذرا سوچو ان کے پیٹ میں جو ہے اس کو ہم تم کو کیا کیا دیتے ہیں آگے یہ ساتھ فرماتا ہے اس نے گھاس بوس اپنے پیٹ میں ایک ہی طرح کے سب کھائے لیکن رب کی قدرت دیکھو کہ چھوٹے سے پیٹ کو کیسا فلٹر پروجیکٹ بنا دیا کیسا سسٹم بنایا ہے ایک کھیتی کے لیے کئی ایکڑ زمین لگتی
सकती है, लेकिन वो ऐसी कुदरत की क्षेत्री है उसके लिए विदहा दो विदहा उनके दो कुंठे और देकर तो ज्यादा होता है इतने से एरिए में पूरी फैक्ट्री और फिल्टर सिस्टम उसमें बना दिया है। रस परमाता हरेक मुंबई में हर क्यों वो बन इसी पेट में से गोबर पैदा होता है, खर्च कहते हैं गोबर को, और इसी पेट में से खून पैदा होता है। खून का कलर रेड होता है, लाल सुर्ख रंग का होता है, गोबर इंतहाई बदबूदार होता है, और वह परमाता मुंबई में फरसी वनी लबनन हालिसन और गोबर और खून के बीच में से एक तरफ गोबर है, जरा कुदरत इलाही का अंदाजा लगाइए, और दूसरी तरफ खून है। रस परमाता है दोनों के बीच में से हम निकालते हैं, क्या निकालते हैं लबनन और वो पीवर दूध भी कैसा होता है, सायदन निश्चार पीने वाले के लिए टेस्ट फुल और मजेदार होता है। सब जरा सोचो, गोबर इस तरह और खून इस तरह, कभी आपने दूध के अंदर गोबर की बदबू महसूस की? ये किसने डिहाइड्रेशन किया, ये किसने फिल्टर किया? खून का अंदाज और खून का टेस्ट अलग है, और वहीं से लगा हुआ दूध निकलता है। किसी ने दूध में रेड कलर देखा है, दूध को सिर्फ देखा है। अल्लाह ताला परमाता मेरी कुदरत को देखो, घास भूस एक थे और भैंस काली भैंस के मरली कुचैली भैंस के जो नहाए धोए भैंस के गोबर लगे हुए भैंस के तवेले में लेट पेट करने वाली भैंस में तुम्हारी जिंदगी और हयात के लिए कितना प्रोटीन से भरा हुआ दूध पैदा किया। वो भी कहाँ से, एक तरफ गोबर है एक तरफ खून है, मैं गोबर की बदबू इसमें आते हैं और मैं खून की सुर्खी इसमें आते हैं। सारे दिन निस्तार दिन पीने वाला मजा ले ले करके पीता है और उसके बोले गोबर से निकला तो वो कभी नहीं मानेगा। परमाता है ये मेरी कुदरत है, आंखें खोलो कि गोबर और खून के बीच से मैंने एक खुशगवार पीने वाला लबनन हालिसन पैदा किया है। अब मुझे कहने दीजिए और जब अकीदे सुने किसी बिगड़ी हुई इंसानियत में से रब ने किसी को भाजा बना दिया अगर इसकी तस्वीर बयान की जाए तो रात गुजर जाए मेरे दोस्तों, लेकिन हम सिर्फ वलियों का मकान बताना चाहते हैं। ये आए तो रोज पढ़ते हैं, लेकिन ये वहां भी उसको समझते नहीं। अरे मेरा इमाम अहमद रजा तो वो इमाम है कि कुरान की तस्वीर तो अपनी जगह पर है, और वो जब अलिफ लाम पढ़ते हैं तो उसको मोहब्बत रसूल का चश्मा बना। फरमाते हैं जैसे कद लाम अलिफ, जैसे कद लाम अलिफ कर दो बला मुंसरी लाते कहे तेजे ला तुमके करे अल्लाह। एक से एक से फरमाते हैं पास है, हाँ चाहे वो पहला दूसरा बोले नहीं पास जैसे हाँ बहुत या अगरी आंख है कौन सा साफ है या और साफ उनका है चेहरा नहीं
तस्वीर करें तो ये अलग एक तस्वीर होगी। मुझे तो अभी ये बताना है जो कुरान पढ़ जाता है वह भी और कुछ नहीं समझता और मेरा ईमान वो है कि बर्बादी फायदा करता है और सब कुछ समझता है।
मैंने बड़ा समझा दिया अपने दरवाजा की शान। अब आगे और आयत सुनो हाफिज लो जरा इसको अटेंशन समझे।
उसके बाद रस्तर में आता है ومن ثمرات النخيل والأعناب تتخذون منه سكرا ورزقا حسنا
الله ما حافظ من يسلم من لوگوں سے مدد لے اللہ تعالیٰ ارشاد فرماتا ہے ये तो जानवरों की हालत तुमने देखी हम कैसे कुदरत वाले हैं इन बाला तुमने सही कही और फिर कुदरत का एक और अंदाज पेश करना रहा है कुरान कि वनी समराती वनी समराती नसीब वल अनाब ये नीम जो है बयानिया और तबीजिया है और बयानिया दोनों भी है। अभी वो ग्रामर बोलेगा तो बोनसर होता चला जाएगा कुछ आप समझे नहीं कुर्सी छोड़ छोड़ के भाग जाएंगे। ये बुद्धा हमारे रजा में बैठ कर पढ़ा रहा है तो मैं याद कर रहा हूँ अल्लाह ताला फरमाता है और फलों में से देखो बास फल वो है जिसे खजूर कहते हैं और बास वो फल है जिसे अंगूर कहते हैं। आपकी गुजराती हिंदी जबान में जिसे बरात कहते हैं ये दोनों फल मीठे हैं। फरमाता है फलों पर गौर करो और मिसाल के तौर पर दो चीजें उसमें देखी नखील और अंगूर। क्या करते हो तुम लोग इससे मीठी चीजें शरबत बनाते हैं। अरब वाले अंगूर से भी शरबत बनाते थे और खजूर का भी शरबत बनाते थे इसलिए कुरान ने इन दोनों का इंतखाब फरमाया कि नखील और खजूर और अंगूर से तुम मीठे जीठे खाने पीने की चीजें बनाते हो वही सतन हसन और उसके तुम बेहतरीन पकवान पकाते हो। आज भी फ्रूट सलाद बनाते अंगूर डालते हैं उन्हें डालते हैं कहीं अनार डालते हैं कहीं उसमें अंगूर डालता है कोई उसमें खजूर डालता है कोई तरबूजा डालता है कोई खरबूजा डालता है। ये सारे फलों की तरफ इशारा कर दिया कि रब ने इसी जमीन से जहाँ घास फूस बनाए हैं उसी जमीन से तुम्हारे लिए मजेदार फ्रूट बनाए हैं जिससे तुम अपने तरह तरह के पकवान पकवा करके और तुम खुश होते हो। ये किस लिए खाली पेट भरने के लिए हमने नहीं बनाया है। आज ऐसा फरमाता है कि इन्ना आगे बोले अल्लाह फरमाता है इसमें भी अकल रखने वालों के लिए इसमें इबरत है समझने की चीज है कि इस जमीन से कैसे कैसे टेस्ट फुल और मजेदार हमने फल निकाले। जमीन दो रंग है लेकिन अनार का दाना देखो तो कैसा रंग है वही जमीन है और इसमें से ऑरेंज निकलता है संतरा हमारे नागपुर में ये निकला संतरा तो था बिल्कुल जमीन और फिर उस पर जो सूरज का फैज पड़ा سورج نے اپنی تجلی ڈالی تو اس کا وہ کلر چینج ہونے لگا, اب وہ ہو گیا آرنج کلر. اوپر دیکھو تو آرنج, نیچے دیکھو تو اس میں کچھ جالے اولے رہتے ہو سکے. اوپر تھا گرین آرنج اور نیچے دیکھو تو اس میں سفید نکلتا ہے, پھر سفید کے نیچے گودا وہ آرنج, پھر گودے کے اندر بیج وہ سفید, اور پھر بیج کو توڑے تو ہرا. اب دیکھو اس کا چھوٹا چباؤ تو چھوڑے کا اینگل اینڈ بو لے گا, یوں کرے چٹیاں کرا لے, اور گودا کھا لے تو واہ واہ مسر رہے کل رہے, گھبراتے ہوئے دل کو چین مل جاتا ہے, سوکھی ہوئی حلق کو تراوت مل جاتی ہے, دل کا اتنا ڈگمگا اور اس کے نیچے چلنے والا اتنا خوشگوار, اور پھر وہ گودے کے اندر بیج نکلتا, اسے ذرا چبھا کر دیکھو, پھر وہ کڑوا. اور میرے بھائی ایک ہی بول ہے, ایک ہی گیند ہے, کون سا اس نے فلٹر سسٹم بنایا تھا کہ ایک جگہ میٹھا رس والا گودا بنایا اور اس کے پیٹ میں جسے پیدا کیا بیج وہ کڑوا ہے اور اوپر کا کلر انتہائی بدمزہ ہے. اس کی پتی اگر چباؤ تو اس کا ٹیسٹ الگ, اس کی سہنی چباؤ تو اس کا ٹیسٹ الگ, ارے زمین کھائے جہاں سے اگا ہے تو اس کا ٹیسٹ الگ. ان اللہ علی کل شیء قدیر, سبحان اللہ سبحان اللہ. کسی انسان نے ہر ایک کا مزاج اللہ نے الگ بنایا ہے, کوئی کڑوے مزاج والا ہے, کوئی گنڈا گردی کرنے والا ہے, کوئی چوری چماری کرنے والا ہے, کوئی ظلم کرنے والا ہے, اور نیچے بیس میں رہنے والا ہے, کوئی خواجہ اجمیری بن کر کے نکلتا ہے, جو تاثیر کو جو بھی جائے پال کو ایمان عطا کر کے عبداللہ بیابانی بناتا ہے, اور جو جیتا ہے میرے ہوش کو پیدا کرتا ہے, جو اس دن دنیا ایک نیچے سب سے بڑے گرجے سے پادری کو بلا کر کے ایک نگاہ پالی تو وہ پادری پادری بن گیا. سبحان اللہ سبحان اللہ, وہ پادری نہیں تھا پادری بن گیا, اور پادری بنانے کے بعد اس پر نگاہ ڈالی تو ولی بنا دیا, اور دوسری تیسری نگاہ ڈالی تو کتب بنا دیا, اور چوتھی نگاہ ڈالی تو ابدال بنا دیا. سبحان اللہ سبحان اللہ, یہ کہاں سے تھے انہیں بگڑے ہوئے انسانوں میں سے رب نے اپنی قدرت کا مظاہرہ کیا. ان اللہ علی کل شیء قدیر, بے شک اللہ ہر چیز پر قدرت. میں کرامت زیادہ نہیں بیان کر رہا ہوں, اور سنیے سیکھو, اولیاء کرام کے اسٹیٹس کو سمجھو, وہابیوں کو جواب دو, یہ رب کی قدرت ہے. زمین رب کی قدرت ہے, پھل رب کی قدرت ہے, مویشی رب کی قدرت ہے, پانی اور اس کے عجائبات کو دیکھو تو کیا رب کی قدرت نہیں؟ ارے وہ تو رب کی قدرت کے شاہکار ہیں, سلیکٹڈ ہیں, ان کا مقام تو بہت بلند ہے. کلمہ کہنے والا انکار نہیں کر سکتا ہے کہ اولیاء کرام جو ہیں وہ رب کی قدرت کے شاہکار ہیں, اس کا انکار نہیں کر. اور جب ہیں تو پانی کی قدرت, زمین کی قدرت, پیڑوں کی قدرت, پھلوں کا انداز دیکھ کر کے جائیں لائے تو بہت پاک اور اولیاء کرام میں جو قدرتیں ہیں اللہ کی عطا کی ہوئی ہیں, جیسے کائنات میں اس کی قدرت پھیلی ہوئی ہے, اولیاء کرام کی نگاہوں میں قدرت ہے, ان کے ہاتھوں میں قدرت ہے, ان کے سانس میں قدرت ہے, ان کے دل و دماغ میں قدرت ہے, اور ایسی قدرت ہے وہ تو آپ سنیں گے. مجھے اور آگے یہ بتانا, یہ کس کے لیے آیتیں اتنی ہیں؟ ان فی ذلک لآیة لقوم یعقلون, جن میں عقل ہے, لگنے کا انداز نہیں ہے, जानवरों में भी अकल है जी, वो पहचानते हैं कि मेरा मालिक ये पहचानते हैं। गदा है उसको जिसने पाला है वो भी गदहा है। आप बोलते हो गदहा है, कुछ नहीं जानता, लेकिन गदहे को भी जब ने अकल दिया है अपने मालिक को तो कम से कम पहचानता है। और कुछ तो ऐसे गदहे हैं कि जिन्होंने कलमा पढ़ाया दर्श दिया उसको भी नहीं पहचानते हैं। इसी शर्त से तो इमाम अहमद रजा बयान करते हैं उसको मेरे आका की ये नाजी है, क्या
मेरे आका की
मेरे आका की सही
नजरिए
बढ़ाने का भी एहसान सुभान अल्लाह। ये भी एहसान नहीं मानते हैं, एहसान मानो ये रब की कुदरत है। जब तुम्हारा पानी तुम पर एहसान कर रहा है, जमीन का एहसान है, तो अल्लाह वालों का तो हजार पर एहसान है। नजदीय कलमा पढ़ाने का भी एहसान गया। मेरे ख्वाजा बुजुर्ग आए तो आज ये इस्लाम हिंदुस्तान में नजर आ रहा है। दिल्ली सिल्लाबाद में पहले मेरे ख्वाजा की तबलीग देखो, ये कराम है। सैयदना पीराने पीर मोहीउद्दीन है। दीन को लोग मुर्दा कर चुके थे, सुन्नतों को छोड़ चुके थे, फराइज से गाफिल हो रहे थे, दीन को मुर्दा बना दिया। रब ने अपने इस प्यारे महबूब को मोहीउद्दीन बनाकर भेजा। ये उनका एहसान है दीन पर। यही इमाम अहमद रजा का मतलब है और यही समझाते हैं नजदीय कलमा पढ़ाने का भी एहसान है। कितने प्यार से बोलते हैं और फिर फरमाते हैं आज ले उनकी आज ले उनकी तमाम आज मदद मांग उनसे, फिर न मानेंगे कयामत में अगर मदद मान गया। फिर आगे और आयत आ रही है, आप ये बोलने आगे बताना पूरे नहद की है। अल्लाह अर्शाद फरमाता है وأوحى ربك إلى النحل أن اتخذي من الجبال بيوتا ومن الشجر ومما يعرشون.
سبحان الله.
الله تعالى فرماتا ہے اے لوگو تمہارے رب نے مد کی مکھی समझे, मत की मद मक्खी इतना अच्छा कीड़ा है। बड़ी बड़ी चीजों का अभी जिक्र नहीं कर रहा है, लकड़ गड्ढे का जिक्र नहीं कर रहा है, कीड़ा फहरिस्त का जिक्र नहीं कर रहा है, हाथी के दिन देर का जिक्र नहीं कर रहा है। कुदरत को देखो रब की छोटी छोटी बातों में इंसाफ पर मारता है। रब का इलम नहीं, तेरे रब ने मद मद की मक्खी की तरफ वही भेजी। वही यहाँ वही के माने इल्हाम, इल्हाम के माने दिल में डालना। अब समझ गए, मैं तकरीर नहीं करता, समझाता हूँ, तस्लीम करता हूँ। अल्लाह ताला ने छोटे से कीड़े के दिल में कितना बड़ा दिल उसका था, 2 किलो का, 4 किलो का। अरे मद मक्खी इतनी है तो इसका दिल कितना बड़ा होगा, लेकिन रब उस दिल के अंदर जो चैन पैदा करना रहा है, अपनी कुदरत का ऐलान फरमाता है कि वह अल है और रब का इलम न हो। एक मद मक्खी की तरह उसने इल्हाम किया, उसके दिल में डाला, क्या डाला। आज ऐसा फरमाता है उस मद की मक्खी के दिल में अल्लाह ने ये डाला कि ऐ मद की मक्खी अपना घर पहाड़ों में बना। इसका बता रहा है रब्बुल आलमीन, इधर उधर जमीन के अंदर खेत को मत बनाना। उसको बता रहा है, सिखा रहा है रब कि उसको इतने बड़े कीड़े से कैसे अपना मकान बनाना, तो पहाड़ों में बनाना और راجے فرماتا ہے وہ نمت صدرے اور مکان بنانا ہے تو درختوں کی ٹہنیوں پر بنانا ہے اور مکان بنانا ہے تجھے اپنا تو چھتوں میں بنانا
ہے۔
میں پوچھنا چاہتا ہوں کہ یہ تین جگہیں چھوڑ کر مد کی مچھی نے کہیں اپنا مکان بنایا دیکھا گیا ہے؟ اگر دیکھا ہے تو بتاؤ۔ رب نے سکھایا ہے دیکھ جس تلاش پر تجھے اپنا جنگلہ بنانا ہے میں بتا رہا ہوں، وہ تلاش یا تو پہاڑ میں ہوگا، وہ جگہ درخت کے اوپر ہوگی، یا وہ جگہ چھت کے نیچے ہوگی۔ کبھی تمہاری چوکھٹ پہ آ کر کے مکھی اپنا گھر نہیں بناتی۔ تمہیں بتایا جا رہا ہے کہ جو تلاش تم نے خریدا ہے ادھر ادھر مت گھسنا، جو تمہارا ہے اسی کو تم اپنا کہنا، ادھر ادھر مت اپنا دل بہتانا ورنہ بے ایمان سمجھے جاؤ گے۔ اور لوگوں شہد کی مچھلی کو رب نے کیا شعور دیا ہے کہ جانے تک جی نمل جبال بیوتا ومن الشجر ومن ما يعرشون۔ اے مرکی مچھی اپنا مکان پہاڑوں میں بنانا، درختوں کی ٹہنیوں پر بنانا اور چھتوں میں بنانا۔ اللہ تعالیٰ نے ایک مچھی کے دل میں یہ ڈالا تھا، آج اس کا پورا پریوار اسی مچھے کا بن کر چلا۔ دادا پوتا پر پوتا لکڑ پوتا شکڑ پوتا دھکڑ پوتا جتنے ہے پورا خاندان وہی مچھے کا بن، یہی ہے وفاداری۔ اور جو ایسا بن جاتا ہے وہی لوگوں کے لیے آرام اور سکون کا ذریعہ بنتا ہے۔ پہلے تو مکان بنانے کا پروردگار عالم نے ان کے دل میں جذبہ پیدا کیا، ایک ہو گیا۔ اور اس کے بعد آگے فرماتا ہے وکلی، وہ ہے سکلی وکلی سننے کے لیے گرامر بتا رہا ہے کہ سننا ہونا چاہیے، سو ہے کہ سننا، وہاں پر کیا سننا کے لیے سمرا سننا اور اس بڑھاپے کی لاج رکھ لیا۔ کتنے زمانے ہوئے، 58 سال ہو گیا گرامر پڑھے۔ میں عرض کر رہا ہوں اللہ فرماتا سننے کے لیے نہیں سننے کا نا، اور مچھی مچھی اب جا ہر پھل اور ہر پھول سے تو اس اپنی رضا حاصل کر، سننے کے لیے ممکن مستم ہے ہر پھل سے ہر پھول سے اپنا پیٹ بھر اور وصل کی شوبلا رب دیتے، اور پھر اللہ کا بتایا ہوا راستہ چل، اپنے رب کا راستہ چل، اور تیرے رب کا راستہ جو چلے گی وہی تیرے لیے آسان ہے۔ مفسرین اس کی کئی تفسیر کرتے ہیں، ایک تفسیر بیان کرتا ہے اللہ کا راستہ چلنے کا اسے حکم دیا ہے، اللہ کا راستہ مت بھولنا۔ جب وہ جاتی ہے چمن میں تو ایک ہی اور ایک ہی کلر کا پھول نہیں پوچھتی، ایک ہی مزے کا پھل نہیں، سب پر تھوڑا تھوڑا لمڑے کا پھول بھی پوچھتی، کسیلا گلاب کا پھول بھی پوچھتی ہے وہ بھی کسیلا، اور گیدے کا پھول بھی پوچھتی ہے وہ بھی کسیلا، بھتورے کا پھول بھی پوچھتی ہے وہ بھی کسیلا۔ پھول کسیلے ہیں، نیچے بہت کم پھول ہیں، سب کسیلے پھیکے بے رنگ پھول پوچھ کر کے آتی ہے۔ اب اللہ فرماتا ہے جب تو چل تو اللہ کا راستہ چل، इसकी तस्वीर ये है कि अल्लाह का काम एक ये है बेशक अल्लाह और उसके फरिश्ते नबी पर दुरूद भेजते हैं। मस्ती की भी इसी रास्ते पर चल, ये अल्लाह का रास्ता है। जमीन फरमाते हैं वो मक्खी जब चमन से उड़ती है और कितने किलोमीटर पर भी चली जाती है, लेकिन रब ने उसको ऐसा शरीर और ऐसी समझ अता फरमाई है कि कभी अपना घर आज तक कोई मक्खी नहीं भूली। क्या नहीं भूली? क्या इसलिए कि जब चलती है वो अल्लाह का रास्ता चलती है, यानी नबी पर दरूद पढ़ते हुए
आला हजरत सुंदर
चलती है तो गरीब का वही से पढ़ते चलती
है, नमाज नहीं पढ़ती, रोजा नहीं रखती, हज नहीं करती, ज़कात नहीं देती, तिलावत नहीं करती, कोई अरकान इस्लाम में से कोई रुकन नहीं करती,
सिर्फ एक रुकन अदा करती है और वो भी अल्लाह का जो अमल है वो अमल करती है, यानी उसके हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम पर दरूद पढ़ते हुए चलती है।
ये वो दरूद है कि जब वो मक्की मक्खी दरूद को पढ़ती है
तो आगे कुरान इरशाद फरमाता है
पेट में जो रस होता है कड़वा पसलना, वो क्या होता है?
इनमें की एक चीज उसके पेट से निकलती जिसको हम असल कहते हैं, मद कहते हैं, शहद कहते हैं। और अल्लाह ताला फरमाता है ये जो शहद निकालती है अपने पेट से वो कैसी होती है? मुख्तलिफ अलवान, उसके कलर भी अलग अलग होते हैं। शहद का कलर देखो, कोई स्याही मायल होता है, कोई भूरे कलर का होता है और कोई सफेदी रंग का रहता है और कोई तो बिल्कुल सफेद होता है। नेपाल की पहाड़ियों में जो बहुत अच्छा शहद मिलता है उसको चकोतरा शहद कहते हैं, बिल्कुल शकर की तरह वो जमा हुआ होता है, रुमाल में बांट करके मिलता है, सबसे कीमती शहद वो होता है। हरे परमाता एक कलर का नहीं, मद की मक्खी आई है, रंग बरंग के फूल जूस कर आई है, लेकिन हमने उस कलर को उसके अंदर जो रस है उसको मुख्तलिफ कलर में बदल दिया है। किसी को सफेद बना दिया, किसी को हमने भूरा कलर बनाया, किसी को हम स्याही मायल बनाकर रखते हैं, अलग अलग कलर के वो होते हैं। ये रब की कुदरत है कि पेट एक है और कौम एक है, जाति एक है, बिरादरी एक है, एक छत्ते में काला शहद, दूसरे में भूरा शहद, तीसरे में सफेद शहद, ये निकल रहा है। किसकी कुदरत अल्लाह है, अल्लाह सुनने का इन कदी तो सुनो, सिर्फ गरीब का वजीफा जिसने कर दिया उसके पेट से जो निकलता है रंग बरंग का निकलता है और उसकी शान क्या है कि ही है शिफाउन मिल। इस शहद के अंदर पूरी मानव जाति के लिए, पूरी इंसानियत के लिए शिफा और तंदुरुस्ती है। इसका तर्जुमा शिफा का आला हजरत ने बहुत जानदार किया है, शिफा नहीं फरमाया है बल्कि फरमाया है सारे इंसानों के लिए तंदुरुस्ती है। उर्दू में शिफा उसको कहते हैं कि बीमारी हो और दवा खा ले तो बीमारी दूर हो जाए और तंदुरुस्त हो जाए, उसको कहते हैं कि इसको शिफा मिल गई। لیکن تندرستی کے لیے بیماری ضروری نہیں ہے. اعلیٰ حضرت فرماتے ہیں صحت بیماروں کو شفا بھی دیتی ہے اور تندرستوں کی تندرستی کا کام بھی رکھتی ہے. یہ تندرستوں کے لیے بھی مفید ہے, مریضوں کے لیے بھی مفید ہے. جب ایک درود پڑھ کر آتی ہے تو اس کے پیٹ سے جو چیز نکلی ہے وہ ساری انسانیت کے لیے مفید بن جاتی ہے. اور جو اولیاء کرام پوری زندگی نماز کرتے ہیں, شریعت پر عمل کرتے ہیں, نبی کی سنتوں پر چلتے ہیں, صراط مستقیم پر چلتے ہیں, ساری زندگی شریعت کی پابندی پر گزرتی ہے, خدا کی پسند ان کے پیٹ سے نکلے ہوئے صرف لوگوں کے ذہن ہی سے کام نہیں ہوتا ہے بلکہ یہ پھول کرتے ہیں تو بیماری بھر جاتا ہے. ان کا نام سنتی ہے بیماری تو بیماری بھر جاتی ہے. بیماری بھی سنتی ہے اور یہ لوگ سناتے ہیں امت باہر ادا سننے سے مد مچھی سنتی ہے کہ نہیں سنتی, ذرا سنا کر کے بتا. کوئی بتا سکتا ہے مچھی مچھلی سلام ہو جاتے ہیں تو آپ کو بولے گی ہلو تم سلام, میں تو ایسا جا کے انجیکشن دے گی تو بہت بس چلائے گا سلام کرنا بھول جائے گا. کیا تم ابھی بات سنے گی اور کی طرف والا ہے کہ حضرت سلیمان اپنا لشکر لے کر جا رہے تھے سورہ نمل پر, یہ سورہ نحل ہے. اللہ تعالیٰ نے ایک چھوٹی سی چونٹی کو بھی اپنی قدرت کا شاہکار بنایا. کہیں مکڑی سورہ عنکبوت میں چھوٹے چھوٹے کیڑوں کو کہا دیکھ کر لیے عبرت ہے اور انسان کو دیکھ کر وہاں بھی عبرت نہیں حاصل کرتے. حضرت سلیمان اپنے لشکر کو لے کے جا رہے تھے اور ایک میدان سے وہ گزرنا چاہتے تھے, ابھی بہت دور سے ساڑھے چار کلو میٹر پر, تین میل کے فاصلے پر حضرت سلیمان اور ان کا لشکر جرار ابھی پہنچا تھا. تو رب فرماتا ہے چار کلو میٹر پر ہم سے سلیمان ہیں اور اللہ تعالیٰ فرماتا ہے نیتیوں میں جو مہارانی تھی کوئن اور ملکہ تھی جو ان پر راج کرتی تھی, ان کا بھی ایک سسٹم ہے کہے گا تو مزہ آ جائے گا. نیتیوں میں کتنی یونیٹی ہوتی ہے, کتنا اتحاد ہوتا ہے, اپنی برادری کے لیے کتنا ان کے دلوں میں چھوٹی چھوٹی کے چھوٹے سے دل میں پیار اور محبت کا سمندر ہوتا ہے. یہ رب نے ان کے دلوں میں یہ پیدا کر دیا. جب حضرت سلیمان کو چونٹیوں کی مہارانی نے دیکھا ادھر ہی آ رہے ہیں تو فوراً اس نے آرڈیننس نکالا. یہاں راشٹرپتی آرڈیننس نکالتے ہیں, وہ چونٹیوں کی ملکہ آرڈیننس نکال رہی ہے. اس کا آرڈیننس کیا تھا, آرڈر اس کا کیا تھا, میری پرجا اور میری رعایا سب اپنے اپنے گھروں اور سوراخوں میں داخل ہو جائے. سلیمان سلیمان آ رہے ہیں اور ان کا لشکر آ رہا ہے, یہ تمہیں لاد دے گا وہ اور انہیں خبر نہ ہوگی کہ لاکھوں کی جان چلی گئی. اس لیے ڈیفینس پہلے کر لو, اٹیک ہونے والا ہے ڈیفینس پہلے کر لو, پہلے اپنے اپنے بین کرنا, صدام اپنے بین کرنا سیکھا تھا اور ان کو ان کی رانی بولتی تم اپنے اپنے سوراخ اور بین کرنے چلے جاؤ, بہت بڑی فوج آ رہی ہے. میں عرض کرنا چاہتا ہوں ایک چھوٹی سی چھوٹی جس کو آپ کیا کہتے ہیں گجراتی میں کیڑی, آپ نے ایک لفظ سکھا دیا, آپ بھی میرے استاد ہو گئے. कीड़े की आंख कितनी बड़ी होती है।
अरे देखोगे तो नजर नहीं आए,
लेकिन उस आंख में रग में कितना कोचिंग डालर रखा,
सारे 400 किलोमीटर पर हजरत सुलेमान और उनका लश्कर है।
ये देख रही है हजरत सुलेमान, और सिर्फ देख नहीं रही, पहचान भी रही है और नाम भी बोल रही है कि ये पैगंबर हजरत सुलेमान है। एक ऊंची पहुंची है कि सुलेमान है, और ये जो उनके साथ है वो नहीं बोल रही कि उनके घर वाले हैं, बल्कि कहती है उनका लश्कर है। लश्कर को भी जान रही है, लश्कर वाले को भी जान रही है, और बोल रही है तो भगो भगो वरना तुम्हारी जान चली जाएगी, अपनी हिफाजत का इंतजाम पहले कर।
और फिर जब उसने ये ऑर्डर किया तो ऑर्डर करने के बाद अल्लाह ताला फरमाता है
हजरत सुलेमान उस बात पर मुस्कुराए और फिर हंसे।
पहले थोड़ा सा मुस्कुराए और फिर हंस पड़े। 4.5 किलोमीटर पर चींटी की बात किसने सुना बोले? हमारे जैसे ने सुना
नहीं, अल्लाह के नबी ने सुना है। उनको तो उनके दीवार से पीछे का भी इल्म नहीं है। महाज अल्लाह, जो हजरत सुलेमान को आता थे, अरे हम पूरा नाम लगा एक छोटी सी कीड़ी बोल रही है कि भागो अपने सुराख में। हजरत सुलेमान सुनकर फिर मुस्कुराए नहीं, बल्कि हंस पड़े, भाग भी लगाने लगे।
अल्लाह का शुक्र अदा किया, मौला ये कीड़ी भी मुझे जानती,
मेरी सल्तनत को भी जानती, मेरे लश्कर की कसरत को भी जानती है, और अपनी न्याया को आदर भी दे रही है। रब का शुक्र बनाने सुलेमान अलैहिस्सलाम ने किया है। ये एक कीड़ी की नजर है, और सुन लगी दशरथ का गुलामान अहमद रजा का अकीदा, ये रोशे पाक की नजर है।
नजर तो
इलाह जमानी के सर बला मेरी बन मेरी नजर को देखो कि मैं अल्लाह के सारे मुल्कों और शहरों को इस तरह देख रहा हूँ जैसे मेरे हथेली पर राई का दाना रखा हुआ है।
अल्लाह
हजरत सुलेमान की निगाह है, ये सीढ़ी की निगाह है,
लेकिन ये सीढ़ी जो है अभी तक नहीं समझ सका।
जब एक सीढ़ी में रब ने जो कुदरत अता फरमाई है, जो इरशाद फरमाता है इन्नल्लाह अला कुल्ली शयइन कदीर, बेशक अल्लाह हर चीज पर कुदरत रखता है। सीढ़ी को 4.5 किलोमीटर के फासले की चीज को दिखाता ही नहीं, बल्कि पहचाना लेता है ये सुलेमान है, ये उनका लश्कर है। तो मेरे जैसे पास की निगाह का आनंद चाहेगा, खुद जैसे पास फरमाते हैं मेरी निगाह के रब ने अपनी विशेषता फरमाई है कि मैं दुनिया के सारे आसमान के सारे इलाकों को अपनी आंखों से राई के दाने की तरह देखूं।
मेरे सुन्नियों, कभी वहाबियों, तबलीगियों को मिसगाइड करने में मत आना, और आम को पढ़ो। यही इमाम अहमद रजा की दावत है, यही मसलक अहमद रजा है।
चले जाओ बड़े बड़े बहे जाने दो और गरीब दो, इस्लाम और सुन्नियत को कलेजे से लगाते
हमें
माल नहीं चाहिए, मुस्तफा की आल चाहिए, हमें वैसे खाजा चाहिए।
वह क्या मर्तबा है वैसे जाना तेरा, ऊंचे ऊंचे से सरों से कदम आला तेरा। उसकी मजलिस में आप बैठे हैं जो वहां से वहां तक देख रहे हैं, और कंट्रोलिंग पावर भी बड़ा जोरदार है। फरमाते हैं अगर मेरा चाहने वाला मशरिक में हो और मैं मगरिब में हूँ,
یعنی کوئی عشق میں ہے اور میں دوست میں ہوں. اگر میرا کوئی مریض ٹھوکر کھا کر گر گیا اور اس کا کپڑا اس کے سطر سے اوپر آ گیا, بے سطر ہو گیا, لوگ اس کا مذاق بنائیں گے, دیکھیں گے تو میرے ویسے پاک کی ہمدردی دیکھیں. فرماتے ہیں میں عبد القادر ہوں, قادر کا بندہ, مجھے وہ قدرت ہے کہ اپنی جگہ پر بیٹھے بیٹھے میں اس کے سطر کے ہٹے ہوئے کپڑے کو اپنے ہاتھ سے ڈھک کر کے اس کی جو سطری سے اس کو میں محسوس کر دیتا. جو ہمارا دنیا میں پردہ نہیں کھلنے دیتے وہ آخرت میں کیسے پردہ کھلے. ہم اس پہ مسئلہ والے ہیں, آج لوگ بہتے جا رہے ہیں, ہمارے لیے صرف یہ ہے کہ ہم ان بہتے ہوئے کو سمجھاؤ. پیشیاں پکڑ پکڑ کے ہمیں لانا ہمارا کام نہیں ہے, ہم پولیس والے نہیں ہیں. سمجھا دینا ہمارا کام ہے کہ صراط مستقیم یہ ہے, مسلک اعلیٰ حضرت یہ ہے. سمجھ جائیں گے انشاءاللہ کل قیامت میں یاد کریں گے کہ ہاں ہمارے علماء اہل سنت نے ہم پر احسان کیا. آج کی عشق ایک بات میں عرض کر دوں, لوگ کہتے ہیں یہاں سے بیٹھے بیٹھے وہاں سے کیسے ان کی مدد کریں گے. ایک چھوٹی سی مثال بہت آرام سے آپ سمجھ جائیں گے. آج کل اے سی آپ اپنے گھروں میں لگاتے ہیں, لگاتے ہی نہیں لگاتے, ٹی وی جو رکھتے ہیں وہ نہیں ہے کوئی بولے گا ارے فتوا نہیں دے رہے ہیں, رہتے ہیں نا. ٹی وی اگر چالو کرنا ہو یا اے سی چالو کرنا ہے تو کیا آپ اس کر کے ٹی وی کے پاس جاتے ہیں؟ ہاں, جیسے ہمارے بھائی صاحب نے بتایا, اس کا بڑا دکھی ہوتا ہے. بیٹھے بیٹھے اپنے دوست کے ساتھ بات کرنی ہے تو وہ چلنے لگا, ہوا آنے لگی, ٹی وی آن ہو گیا, نہ گئے نہ کوئی گیا نہ آیا, اور یہ چلنے لگا. کیوں میں پوچھوں؟ یہاں پہ آپ گئے بھی نہیں, بٹن بھی نہیں کرایا, کچھ بھی نہیں کیا, یہی بیٹھے بیٹھے چائے پیتے پیتے اس کو آپ نے اسٹارٹ کر دیا. کیا میرے لانا, یہ ایڈوانس ٹیکنالوجی ہے, اب جانے آنے کی ضرورت نہیں پڑتی, یہ سسٹم ہے. میں نے کیسے پکا یہ دیکھیے, اتنا بڑا دیکھیے, یوں دبایا تو بند ہو گیا, یوں دبایا ہائی ہائی کرنے لگا, ہوا آنے لگی. یار وہ کم سے کم 10 میٹر پر دوری پر ہے, بغیر ہاتھ بڑھائے وہاں رکھے ہوئے آپ اس کو چالو کر دیں, یہ تو تمہارے اپنے گندے ہاتھ کی یہ کرشمہ سازی ہے. اور وہ ہاتھ جس کو رکھ فرماتا ہے, جب میں کسی کو اپنا محبوب بنا لیتا ہے تو اس کا ہاتھ بن جاتا ہے. وہ ہے جس نے رب نے اپنی قدرت کا ریموٹ کنٹرول دے دیا ہے, وہ جیسے چاہیں وہ وہاں سے کنٹرول کر دیں. ڈاکو آ کر کے مریضوں کو ستا رہے ہیں, ریموٹ کنٹرول تو گھر گھر گر گئے. بغداد کا ڈیزائل جا رہا ہے اور امریکہ ریموٹ کنٹرول سے بغداد کے صدام کے مراکز کے نیچے مار گرا رہا ہے, کوئی گیا نہیں اور گر رہا ہے. ارے تم نے ہار یہ کیا امریکہ, لیکن میرے گھر سے پاس کا ریموٹ کنٹرول دیکھو, مدرسے میں پڑھا رہے ہیں, چادر میں یوں ہاتھ ڈالا, چہرے کا رنگ بدل گیا, طلبہ نے دیکھا کہ آج کچھ نہ کچھ ہو رہا ہے. اور یہی سے ان تمام کو جو ڈوبنے والے ہیں جہاز پر, جہاز کو کنٹرول کیا اور کنارے پر لا کر لگا دیا. حرام سے کہا وہ دنیا کا راکٹ ہوگا, چل باقیوں کی کنڈی کر, فائلات فائلات مار, گھوسا مار, لات مار مار کر کے انہیں سور بنا دیا. سارے ڈاکو میدان میں چیز مار مار کر کے پڑ گئے. جانے کی ضرورت نہیں, خدائی قدرت کا ریموٹ کنٹرول ذریعے کے ہاتھ میں ہے. اللہ تعالیٰ خود فرماتا میں اس کا ہاتھ بن جاتا. پھر کوئی انکار کرتے ہو مسجد سے مغرب کو کنٹرول کرنا میرے غوث اعظم کا کام. میرے خاجہ جوگی گوپال کو بلانے نہیں گئے تھے سیٹی پکڑ کے سر. میں کہ آگے بہت اوپر چلا گیا, بولے جانے دو. جب بہت اوپر چلا گیا لوگ کہنے لگے حضور وہ تو غائب ہو گیا, نظر نہیں آتا. بھائی فرمایا ٹھیک ہے, اپنی کھڑائی سے کہا سر جہاں کسی کی نظر نہیں پہنچتی خواجہ کے پیر کی سوکھی لکڑی کھڑائے اس کی نظر نہیں جاتی ہے. اور میرا سر پر ہے تھکا تھک تھکا تھک تھکا تھک یہ بھی گوپال کو لا کے ہاں رکھ دیا. وہاں سے مارتے مارتے لائے تھے تو سر پھٹنا تھا نا, خون گرنا تھا, لیکن اللہ والے مارتے بھی ہیں تو سر کا پیر مہربانی کے لیے مارتے. نہ کوئی سیزن آئی, نہ ایک بال ٹوٹا, نہ خون نکلا, صرف یہ کھڑائی جو سر پر پڑی تھی اس دماغ میں جو خناس چلایا ہوا تھا اس کو برین واش کر دیا. ایک ہی دن میں خانقاہ میں ریاضت نہیں کروائی, کھڑائی سے کنڈی کروا کر کے دماغ صاف کر دیا ہے. اور اب آیا جو بھی جو سال کہتا ہے یہاں نظر میں یہ ہے خدائی کنٹرول اور لیا کر چیز میں رب کی قدرت. آپ دیکھو تو چھوٹے چھوٹے کیڑے میں جب رب کی قدرت ہے تو ان اولیاء کرام میں رب کی ایک ایک رو میں رب کی قدرت کا مظاہرہ کرو گے. ان کی نگاہوں میں قدرت ہے, ان کے لعاب ذہن میں رب کی قدرت ہے, ان کے پھونک میں ہے, پھونک مارتے ہیں تو شفا پا جاتا ہے. اللہ تعالیٰ ہم سب سنیوں کو گمراہوں کے راستے سے بچائے اور اولیاء قرآن کی عقیدت کا چراغ چلائے اور اس کو بجھنے نہ دے. یہی سب سے بڑی چیز ہے کہ آپ قبر میں پہنچے تو امام احمد رضا کا یہ شعر کرتے ہوئے جائے محب میں اس طرح سے شہر بار لے کے چلے اندھیری رات تم کی چراغ لے کے چلے. یہ میرا درد دل تھا جو میں نے درسگاہ کی طرح آپ کے سامنے سمجھایا. میرا کام تقریر کرنا نہیں ہے, نعرے لگوانا نہیں ہے. اور اچھل کے نعرے لگاؤ, کوٹ کے نعرے لگاؤ, سنجیدگی کے ساتھ سناؤ اپنے عقیدے اور مطلب کو درست. یہ ہمارا مقصد ہے. آج آپ نے پوری سنجیدگی کے ساتھ تقریر سنی. رب العالمین آپ کو سماع قبول عطا فرمائے اور دل کے دروازوں کو کھول دے. وما علینا الا البلاغ. کھڑے ہو کر چلا دے.